या अली मदद। अलवाइज राय अबू अली मिशनरी, वाइज नंबर 606।
19th of April, year 2002, my wife in Santa Monica Jamaat Khana of Los Angeles. Yali Madad. Haji नबी मोहम्मद बूझो भाई तो तुम पामो इमाम मुशरिक मन तो काफिर कहिए मोमन दिल कुरान इलाही भेद तंतव नाम लीजे रसूल अकरम आले मोहम्मद शकरी भर तेरे नाम पे सलवात पढ़ अल्लाह सल्लल्लाहु अलैहि व आले मोहम्मद इला कयामा। मोमिनो, कुछ बातें मैं आज की आवाज में जो बहुत ही जरूरी इम्पोर्टेंट है मैं जमात के सामने रजू करना चाहता हूं। हम इस वक्त दुनिया के ऐसे दौर में से निकल रहे हैं, ये वो जमाना और ये वो वक्त है कि रसूल अकरम फरमाया दिल ठिकाने रखना मुश्किल हो जाएगा और हर तरफ शैतान का जोर होगा। वही बचेंगे कि जो अल्लाह की रस्सी को मजबूती से पकड़े रहेंगे। किसी ने कहा या नबी अल्लाह की रस्सी क्या है, फरमाया कि मेरी आल और कुरान। ये रस्सी की तरह बटे होंगे, दो डोर होते हैं उनको बटते हैं तो रस्सी बनती है। ये दोनों एक दूसरे के साथ रहेंगे यानी कुरान और मेरी आल आपस में जुदा ना होंगे, यहां तक के हौज़े कौसर पे मुझसे मिलेंगे। हम इस वक्त ऐसे जमाने में से गुजर रहे हैं कि जिसके अंदर हमारे पीरों ने हमें कहा है जी विखड़ी वेड़ा माहे दिल ठोर न रहे जी विखड़ी वेड़ा माहे दिल और नहीं रह से जी स्वामी राजो रख से तेनू रह से जी। संस्कृत जबान में विष जहर को कहते हैं और यही विष जो है वो प्राकृत के अंदर विख बन जाती है। जैसे संस्कृत में वन कहते हैं जंगल को, प्राकृत में बन हो जाता है। जहर जैसी हालत पैदा हो जाएगी जमाने में यानी कड़वी कि जो हमारी हेल्थ को खा जाए, हमारी जिंदगी को बर्बाद कर डाले, हमें मार डाले, ऐसा जमाना आएगा कि जहां इंसानों के जो दिल हैं वो ठिकाने पे नहीं रहेंगे, मुजब्जब रहेंगे यानी कि कंफ्यूज्ड रहेंगे, मालूम नहीं क्या करें क्या न करें, कहां जाएं। پیروں نے ہم کو یہ بھی کہا ہے کہ ایسا زمانہ آئے گا کہ جو لوگ ہیں وہ کہیں گے مومن لوگ، اے خدایا اب اس زمانے میں نہیں رہا جاتا، ہمیں اٹھا لے. اور اس زمانے کی بہت سی نشانیاں ہمارے پیروں نے اور رسول اکرم صلی اللہ علیہ وآلہ وسلم نے ہمیں دی ہیں. یہ قربت قیامت کا زمانہ ہے. اس زمانے کے اندر وہ لوگ کے جو خدا تعالی کی چھتری کے نیچے بیٹھ گئے ہیں وہ بچ رہتے ہیں. یہاں چھتری سے مراد اس کی رحمت ہے، چھتری سے مراد اس کی دعائیں ہیں. میں آج لگ بھگ 4-5 برس سے اپنی باز وازوں کے اندر جماعتوں کو کہتا آیا ہوں کہ ہسٹری کے حساب سے مولا مرتضی علی اور محمد پاک کے زمانے سے الحمدللہ میں نے اسٹڈی کی ہے. امام سلطان محمد شاہ کا زمانہ میں نے پرسنلی دیکھا ہے. لیکن اے مومنوں، اس وارے کے اندر، اس جونے کے اندر حضرت امام کو الحمدللہ میں اس کی خدمت میں بھی رہا ہوں، حضرت امام کو دعائیں دیتے دیتے نہ تھکتے ہوئے دیکھا ہے. اس کی دعائیں اتنی بڑھ رہی ہیں، مولا کو تخت نشین ہوئے 44-45 برس ہوئے. میں شروع سے اس کی حرکتیں، اس کے چلن، اس کی باتیں، اس کی ایکٹیویٹیز کو اسٹڈی کرتا رہا ہوں. ابھی گئے 8-10 برس کے اندر حضرت امام کی دعائیں بڑھتی جاتی ہیں. کھڑے ہو کے ہمیں فرمان سناتا ہے مولا، دعائیں دیتا ہے اور پھر ریپیٹ کر کے دعائیں دیتا ہے، نیچے اتر کے واپس اوپر چڑھ کے پھر دعائیں دیتا ہے، چلتے 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 دروازے تک پہنچ کے پھر دعائیں دیتا ہے. اس کی دعائیں ختم نہیں ہوتی ہیں، اس کی دعائیں بڑھتی جاتی ہیں. آپ نے کبھی سوچا کہ یہ رحمتیں کیوں ہو رہی ہیں؟ بیماری بڑھ رہی ہے، دوائیں بڑھ رہی ہیں، گناہ بڑھ رہے ہیں، شیطان کا زور بڑھ رہا ہے. اس کی دعاؤں کی برکت سے ہم لوگ بچے ہوئے ہیں. پبلکلی میں نے کبھی شاہ سلطان محمد شاہ کو میں نے نہیں سنا اور نہ حضرت امام کو کبھی سنا. لاسٹ ایئر پاکستان جب گیا مولا تو پاکستان نے عام پبلک کے اندر اولاد کے لیے بھی دعا مانگی، ایسا کبھی نہیں ہوا. جن کو بچے نہیں ہوتے ان کو اولاد ملے، مشکلیں دور ہوئیں، عمر لمبی ہوئے، تندرستی ملے، کتنی دعائیں ہیں. یہ دعائیں اس کی رحمت ہیں. یہ اس پانی کے چھینٹے ہیں کہ جو شیطان کی آگ کو بجھاتے ہیں. اس کی رحمتیں بڑھ رہی ہیں اور جو زمانہ آئے گا اس کی رحمتیں بڑھتی جائیں گی، کیونکہ اس نے ہم سے وعدہ کیا ہوا ہے. یعنی ہم سے انفرادی طور پر انڈیویجولی وعدہ نہیں کیا، لیکن اس نے ہم سے یعنی کہ جماعت کے ساتھ وعدہ کیا ہوا ہے کہ جماعت میرا بدن ہے، جماعت میرا بدن ہے. مولا کہتے ہیں، سلطان محمد شاہ کا فرمان ہے، جب جماعت میں کوئی تکلیف ہوتی ہے تو مجھے بدنی تکلیف ہوتی ہے. اور جماعت حقیقت میں اس کا بدن ہے. جماعت کو مولا بہت پیار کرتا ہے. حضرت امام کا جو جومہ ہے وہ صاحبی جومہ بھی ہے، یعنی امام کا جومہ بھی ہے اور پیری جومہ بھی ہے. یہ دونوں جومے ساتھ چلتے ہیں. علی امام تھے، محمد صلی اللہ علیہ وسلم جو تھے वो पीर का जामा था। यहाँ लफ्ज प्रयोग पीर है तो आमतौर पर खसूसी जो पाकिस्तानी है ना, उनको वो ऑर्डिनरी जो पीर बैठे होते हैं अपने मसनदों के ऊपर, वो पीर पीर नहीं है। वैसे फारसी जबान में पीर का लफ्ज बहुत बड़ा है, किसी बुजुर्ग को भी पीर कहते हैं, बूढ़े आदमी को पीर कहते हैं, जो इल्म देने वाला उस्ताद होता है उसको भी पीर कहते हैं, जिस तरह से हम नमाज पढ़ाने वाले को भी इमाम कहते हैं, और मुल्ला जो होता है मस्जिद को देखने वाला तो वो इमाम मस्जिद हो गया, उसको भी इमाम कहते हैं। एक लफ्ज के बहुत से मतलब होते हैं, मगर हम जिसको इमाम कहते हैं वो और चीज है, हम जिसको पीर कहते हैं वो और चीज है। इमाम जो है वो अली का नूर है, और जो पीर है वो मोहम्मद का नूर है। इसको और थोड़ा सा मैं इलेबोरेट करूं। हमको गुरु पे सदरदीन माँ बाप ने फरमाया कि खुदा ताला के दो किस्म के नाम है, खुदा के जो नाम है उसमें दो कैटेगरीज हैं, एक जाती है एक सिफाती है। जाती नाम में अल्लाह आता है तो सिर्फ एक ही नाम है जो उसका जाती नाम है, और बाकी जितने भी खुदा ताला के नाम है वो सिफाती नाम है, यानी उसकी सिफत है। वो हमें पालता है तो हम उसको रब कहते हैं, हम पे रहम करता है तो हम रहीम कहते हैं, गुना बख्श देता है तो हम उसको गफूर कहते हैं, ये उसकी सिफतें हैं। जाती नाम है अल्लाह। इसी तरह से खुदा ताला के नामों के अंदर एक और भी चीज समझने जैसी है, और वो है पिदरी और मादरी। हजर इमाम तालिके में हमें दुआ शीश भेजते हैं कि मादराना पिदराना यानी मैटरनल और पेटरनल दुआ शीश देता हूं। ये चीज खुदा ताला की सिफात में से निकली है। इस्माइली मजहब की जो सटलिटीज हैं वो आम लोग नहीं समझते, हम खुद जमातों की अगर नहीं समझते तो दूसरों के लिए क्या कहना। खुदा ताला के जो नाम है उसमें एक नाम है रब, रब कहते हैं पालने वाले को। मां भी पालती है तो मां के अंदर रबूबियत की सिफत है। अल्लाह ने यह सिफत मां के अंदर रखी। मां सिर्फ इंसानी मां ही नहीं, जानवरों के अंदर जो मां है उसके अंदर भी खुदा ताला की ये सिफत का थोड़ा सा हिस्सा मौजूद है। ये जो मादराना शफकत और मोहब्बत है वो पालने के लिए, जिंदगी कायम रखने के लिए बहुत जरूरी है। आप जानवरों को देख लो, जब उनके बच्चे पैदा होते हैं तो उस माँ के अंदर एक ताकत आ जाती है अपने बच्चे की हिफाजत के लिए। और क्या उसके दिल के अंदर भी खुदा ताला ने ममता रखी हुई है। ये खुदा ताला की सिफतें हैं कि जो उसने, जिस तरह सूरज हमें रोशनी देता है गर्मी भी देता है, लेकिन सूरज सिर्फ इतना ही नहीं, वो हमारा अनाज भी पकाता है। अगर सूरज ना हो तो गेहूं पके नहीं, फ्रूट पके नहीं। इसी तरह से खुदा ताला के नामों के अंदर वो नाम भी है कि जिसमें जलालत है। जलालत कहते हैं हैबत को, मैजेस्टिक चीज है कि जिसके अंदर एक किस्म की अथॉरिटी होती है, पावर होती है। ये जलालत जो है वो खुदा ताला के नामों में है। इस तरह से जलाली और जमाली दो किस्म के नाम हैं खुदा ताला की सिफतों के, दो हिस्से हैं। एक जलाली सिफत है, एक जमाली सिफत है। जलाली सिफत जो है वो पिदराना सिफत है, पैटर्नल सिफत है, बाप की तरह अथॉरिटेटिव है, और जो जमाली है वो माँ की तरह नरम और हलीम है। ये जो दो सिफतें हैं खुदा ताला की, जलाली और जमाली सिफतें, उसके नामों के अंदर हमें मिलती हैं। जैसे मैंने अभी आपको कहा खुदा का एक नाम है अल हलीम। अल हलीम कहते हैं टॉलरेंट। माँ के सामने बच्चा कैसा भी भूल चुक कर दावे, लेकिन माँ की जो ममता है वो छाई होती है, کو درگزر کر دیتی ہے. باپ تماشا بھی مارتا ہے, گسا بھی کرتا ہے, یہ جلالی صفت ہے. خدا تعالیٰ کے ناموں میں ہے القہار. القہار کہتے ہیں ڈسٹرائر, برباد کرنے والا, یہ اس کی جلالی صفت ہے. یہ جلالی اور جمالی صفت ہے خدا تعالیٰ نے اپنے نبیوں اور امامت کے اندر رکھی ہوئی ہے. ہم لفظ امام مرتضی علی سے لیتے ہیں, لیکن اس کا یہ مطلب نہیں کہ مرتضی علی سے پہلے امام نہ تھے. ہم ان کو امام نہیں کہتے تھے, لیکن مرتضی علی سے پہلے جو امامت کا نور تھا وہ موجود تھا. جس طرح رسول پاک فرماتے ہیں کہ میں ہر نبی کے ساتھ تھا, ہر نبی میں میرا ہی نور تھا, اس طرح سے مرتضی علی کا بھی یہ دعویٰ ہے کہ ہر پیغمبر کے ساتھ میں اس کا مددگار تھا. اور ہم ہسٹری میں اس بات کو سمجھتے نہیں ہیں, ہر پیغمبر کے ساتھ امامت کا نور موجود تھا. اور ایسے پیغمبر بھی ہوئے کہ جن کے اندر نور نبوت اور نور امامت ایک ساتھ ہو گئے, جیسے کہ حضرت ابراہیم علیہ السلام جو تھے. حضرت ابراہیم علیہ السلام ان کا ایک نام تھا سلام. سلام یہ امامت کا نور تھا, اور یہ امامت کا نور حضرت ابراہیم علیہ السلام کو قربانی کے بعد ملا. جب حضرت اسماعیل علیہ السلام کی قربانی کی تو خدا خوش ہوا, تو خدا تعالیٰ نے کہا کہ اے ابراہیم, میں تمہیں تمام انسانوں کا امام مقرر کرتا ہوں. تو اس طرح سے امامت کا نور اور نبوت کا نور یہ چلا آتا ہے. یہ چیز ہم اسماعیلیوں کے سوا اور کوئی نہیں جانتا. نقش بندی یا صوفی وہ لوگ کہ جنہوں نے, یعنی نقش بندی یا صوفی جو ہیں ہندوستان میں, پیشمس جو ملتان میں تھے اور ان کے بعد بھی صدر دین کے وہ لوگ مرید تھے, بعد میں جدا ہو گئے. اگر ہم اپنی ہسٹری پڑھیں تو ہمیں بہت سی چیزیں ملتی ہیں, لیکن بات کیا ہے کہ ہم لوگ دنیا کی چیزوں میں بہت بزی ہیں. ہم نے اپنی ہسٹری کی طرف یا اپنی کتابوں کی طرف ہم نے دھیان نہیں دیا. میری عرض یہی ہے کہ ہمیں تھوڑا سا خیال اپنے مذہب اور مذہب کے پاس میں, ماضی کے اوپر میں کیا باتیں بنی ہیں, ان چیزوں کو ہمیں جاننا سمجھنا چاہیے. تو میرے کہنے کا مقصد یہ تھا کہ یہ چھپی ہوئی چیزیں, علم کی چیزیں جو ہم کو پیروں کے گنانوں سے محمد رسول اللہ صلی اللہ علیہ وسلم کی کتابوں اور ان کی حدیثوں میں سے ملتی ہیں, عام مسلمان ان چیزوں سے واقف نہیں ہیں. سنیوں کا ایک بہت بڑا عالم ہندوستان میں ہوا ہے, شبلی نعمانی. آپ میں سے جو کچھ لٹریچر پڑھنے والے ہیں آپ کو معلوم بھی ہوگا کہ اس نے 6 volumes میں سیرت النبی لکھی. اس بات کو 90 ہو گئے, آج بھی اردو میں سیرت النبی کی 6 volumes شبلی نعمانی کی لکھی ہوئی مرحوم کی ملتی ہے. ان 6 volume کو پڑھنے سے اگر آپ اسماعیلی اینک لگا کے پڑھیں گے تو آپ کو بہت جگہ اسماعیلی چیزیں نظر آئیں گی. شبلی نعمانی ایک جگہ لکھتا ہے, اگر میں غلطی نہیں کرتا یادداشت کے طور پہ, تو اس کی 3rd جلد کے اندر 3rd حصے میں نبوت کا اظہار کرتے ہوئے, نبوت کی تفصیل سمجھاتے سمجھاتے ایک جگہ لکھتا ہے کہ نبی کو جو وحی اتری جو قرآن میں ہے, وہ سب کی سب وحی جو اتری وہ قرآن میں پوری نہیں آئی. قرآن کے علاوہ بہت کچھ ایسا مواد بھی تھا کہ جو رسول اللہ کے اوپر اترا, یعنی محض قرآن ہی اترا یہ نہیں. شبلی نعمانی لکھتا ہے کہ قرآن کے علاوہ بھی نبی کے اوپر بہت کچھ وحی ہوئی, تو پھر وہ کدھر ہے؟ اب یہ مسلمان نہیں جانتے کہ وہ کدھر ہے, وہ اس گھر میں رہے. علی چھوٹے تھے, رسول اکرم کو بھی ان کے چچا ابو طالب نے بڑا کیا, کیونکہ نبی ماں کے پیٹ میں تھے جب حضور کے ابا عبداللہ گزر گئے، اور 6 برس کی عمر میں ماں بھی گزر گئی، تو اس یتیم بچے کو چچا ابو طالب گھر لے آئے اور پالتے رہے، اور پھر جب حضرت علی کا جنم ہوا، پیدائش ہوئی، تو اس وقت کا حالت عربستان کی اچھی نہیں تھی، اناج کم تھا، فیمن جیسا تھا، قحط کی طرح حالات تھی، اور حضرت ابو طالب کا کنبہ بڑا تھا. رسول اکرم مرتضی علی کو اپنے گھر لے آئے، بعض کتابوں کے حساب سے 4 برس اور بعض روایت کے حساب سے 6 برس کی عمر تھی. مرتضی علی کو محمد صلی اللہ علیہ وسلم اپنے گھر لے آئے. میں ایک چیز اور یہاں کہنا چاہتا ہوں، میں نے اپنی آوازوں میں بہت جگہ کہا ہے اور پھر بھی میں یہ بار بار دہراتا ہوں کہ ہم اسماعیلی نور کی باتوں کو زیادہ سنتے مانتے ہیں. عام مسلمان بھائی جو ہیں ان کو نور کا پتہ نہیں ہے زیادہ. وہ لوگ یہ کہتے ہیں کہ 40 برس کی عمر میں نبوت ملی، وہی نازل ہوئی. ہم اسماعیلی یہ کہتے ہیں کہ نبی اور امام پیدائش سے ہی نبی اور امام ہوتے ہیں، صرف اناؤنس کرنے کی بات ہوتی ہے کہ جو وقت کے حساب سے کرتے ہیں. کیونکہ جو شخص پیدا ہوا اور وہ نبی بننے والا ہے، وہ تو پہلے سے ہی خدا تعالیٰ نے اس کو مقرر کیا ہے، اور وہ معصوم ہے اور عادل ہے. ہم کو یہ صفتیں ہمارے پیروں نے ہمیں بتائیں کہ محمد صلی اللہ علیہ وسلم کا جو نور ہے، وہ نور ہی تمام کائنات کا خالق ہے. نبی کہتے ہیں، خود کہتے ہیں، کیا نام نور اللہ کلہم من نوری، میں خدا کے نور میں سے ہوں، اور ہر شے جو کچھ بھی پیدا کی گئی وہ میرے نور میں سے پیدا کی گئی، یعنی کریشن محمد کے نور سے ہوئی. تو محمد جو ہے وہ اس تمام کائنات کا خالق ہے. محمد کا نور بدن نہیں، بدن تو کنٹینر ہے. تو علی نبی ساتھ ہی رہے ہمیشہ. اب مرتضی علی اپنے اس بھائی کے ساتھ بڑے ہو رہے ہیں، 10 برس کی عمر ہو گئی اور رسول اکرم کی 40 برس کی عمر ہوئی، 30 برس کا فرق تھا. 40 برس کی عمر میں، علی کی 10 برس کی عمر میں رسول اکرم نے اپنی نبوت کا اظہار کیا، اعلان کیا، اور سب سے پہلے جیسے کہ قرآن میں لکھا ہے، رسول پاک نے اپنے جو ٹرائبز کے بڑے لوگ تھے، رشتہ دار تھے، جو بڑے بڑے بزرگ تھے، کوئی چاچا تھا، کوئی ماما تھا، کوئی تایا تھا، اس طرح ان سب بڑوں کو، بزرگوں کو بلایا، 40 آدمی تھے. اس کو دعوت عشیر کہتے ہیں. مرتضی علی کو کہا یعنی کھانے کا بندوبست کرو، تو مرتضی علی نے بندوبست کیا بکرے کی ایک ٹانگ، بکرے کی، گائے کی نہیں، بکرے کی ایک ٹانگ، جو بہت بہت تو بہت زیادہ ہوئے تو 7-8 پاؤنڈ ہوئے، 5 روٹیاں اور دودھ کا ایک پیالہ. وہ کوئی گیلن نہیں تھا، بہت بہت تو 1 لیٹر ہو گیا. یہ دعوت کے لیے رکھا، 40 آدمی پٹھے تھے کھانے والے، گرمت تھے، دعوت کی ہے نبی نے. ایک کہتا ہے اے محمد، کیا تو نے مذاق کیا ہے؟ کیوں چچا، کیا بات ہے؟ یہ تو 1 آدمی کے کھانے کا بھی پورا نہیں، اور تم نے 40 کو بلایا. حضور کہتے ہیں چچا، شروع تو کرو، بہت کچھ آئے گا. علی کو کہا یا علی شروع کیجئے. اب اور کوئی نہ تھا خدمت کرنے کے لیے، کوئی والنٹیئر نہیں تھا، رسول اکرم بیٹھے ہیں مرتضی علی 10 برس کی عمر میں تان لے کے کھڑے ہوئے اور شروع کیا. اس نے ایک چھوٹی سی بوٹی نکالی, دوسرے کو دیا, اس نے بوٹی نکالی, تیسرے کو دیا, اس طرح گوشت کی یہ ٹانگ پھیرائی گئی اور اس کو رکھ کے تو یہ روٹیاں پھیرائی گئیں. ایک ٹکڑا اس نے نکالا, ایک ٹکڑا اس نے نکالا, اس نے توڑا, پھر دودھ شروع کیا اور یہ دور ختم ہو گیا تو پھر ٹانگ شروع کر دی, پھر روٹیاں شروع کر دی, پھر دودھ شروع کر دیا. تیسرا دور چلا, چوتھا دور چلا, پانچواں چلا, معلوم نہیں کتنے دور چلے. تو اب جو پھر کیا تو اس نے کہا کہ بس میں سیر ہو گیا, پیٹ بھر گیا. اس کو دیا بھی میں پیٹ بھر گیا. 10-12 راؤنڈ چلے, پیٹ بھر گیا, ٹانگ میں ابھی بھی تھوڑا گوشت باقی تھا, آدھی پونی روٹی باقی تھی, پیالے میں تھوڑا دودھ بھی باقی تھا. اب یہ ایک دوسرے کا منہ دیکھ رہے ہیں تو اس وقت ابو جہل بھی اندر تھا, ابو جہل کا نام عمر تھا, اور کہتا محمد تو نے جادو کیا, ہمارے پیٹ بھر دیے چمچی سے. وہ جادو نہیں تھا, علی نبی کی جو طاقت ہے وہ لوگ نہیں سمجھتے. شریعتی لوگوں کی آنکھوں میں اللہ اللہ, ہاں سچ ہے اللہ ہے, لیکن اللہ کے علاوہ اس نے اور کچھ بھی تو بنایا ہے نا. زمین آسمان پیدا کرنے کے بعد ان تمام چیزوں کو سمجھ کے, سوچ کے, جاننے کے بعد وہ لوگ کے جن کو خدا نے سوچ سمجھ دی ہے وہ سوچتے ہیں کہ اس میں کیا ہے. اس طرح سے خدا کے اس نبی نے اپنی دعوت شروع کی, دعوت عشیر سے, مگر کسی نے قبول نہیں کیا, سب اٹھ کے چلے گئے, کھا کے پیٹ بھر گئے. مگر یہ بات رہ گئی, آج 1400 برس کے بعد بھی یہ بات دہرائی جا رہی ہے کہ علی نبی نے مل کے 40 آدمیوں کو کھانا کھلایا کہ جو ایک آدمی کے لیے بھی پورا نہ تھا. کیا سچ مچ یہ جادو تھا؟ نہیں دیندار, یہ کوئی جادو کی بات نہیں تھی, یہ چیز تھی الہی طاقت تھی, یہ خدائی نصرت تھی, یہ خدائی مرضی تھی. اللہ کی اس قدرت کو وہی جان سکتا ہے کہ جس کو خدا چاہے اپنا آپ دکھانا. رسول پاک کی زندگی کے اندر بہت سے معجزات ہوئے, حالانکہ نبی کو جب معجزے کی بات کہتے تھے تو نبی کہتے تھے معجزہ کرنا میرا کام نہیں, یہ اللہ کا کام ہے, لیکن پھر بھی معجزے کیے. ابو جہل ان کا چاچا تھا اور سب سے تکلیف دینے والا چاچا یہ ابو جہل تھا. جیسے میں نے کہا اس کا نام عمر تھا, لیکن جہالت کی وجہ سے اس کا نام رکھا گیا, جہالت کا باپ. ایک دن رسول اکرم بیٹھے تھے کچھ اصحابوں کے ساتھ, ابو جہل آیا, رشتے میں چچا ہونے کی وجہ سے, سگا چچا نہیں تھا, دور کا رشتہ تھا. نبی کھڑے ہوئے عزت دینے کے لیے, چچا آؤ. محمد آج میں فیصلہ کر کے آیا ہوں کہ تم مجھے معجزہ دکھائے تو میں مسلمان ہو جاؤں. چچا معجزہ کرنا خدا کا کام ہے میرا نہیں, لیکن ہاں تم خدا کو عرض کرو تیرا خدا معجزہ کرے, مجھے ابھی ابھی یہ دکھاؤ کہ ایک درخت پیدا ہوا ہے, وہ جو درخت ہے سونے کا اس کا تھڑ ہے, چاندی کی اس کی برانچز شاخیں ہیں, زمرد کے پتے لگے ہوئے ہیں اور موتیوں کے گچھے لگے ہیں انگور کی طرح, میں ابھی مسلمان ہو جاؤں گا. یہ باتیں کر رہے تھے اور آنکھیں اس کی اس درخت کو دیکھ رہی تھی, آنکھیں کھلی رہ گئی, اور کسی کو نظر نہیں آیا, لیکن اس نے دیکھا کہ ایسا ہی درخت کھڑا ہے, جگمگا رہا ہے, سونے کا تھڑ ہے, چاندی کی برانچز ہیں, زمرد کے پتے ہیں, موتیوں کے گچھے لگے ہوئے ہیں. واہ محمد واہ میرے بھتیجے, تیرے جیسا جادوگر کوئی نہیں دیکھا, اٹھ کے چلا گیا. رسول اکرم جس کے نور سے ایک ساری کائنات پیدا ہوئی ابو جہل کو سمجھا نہ سکے، ابو جہل کو کنونس کر نہ سکے، حالانکہ جو اس نے چاہا وہ اس کے سامنے پیش کر دیا. اللہ کہتا ہے ختم اللہ علی قلوبہم، اللہ ان کے دلوں پہ مہر لگا دیتا ہے کہ یہ کبھی نہیں سمجھے گا. وابصارہم، اور ان کی آنکھوں کے اوپر، کیونکہ ان کو نظر نہیں آئے گا. ایسے لوگ دنیا کے اندر کے جن کو خدا تعالی کی توفیق سمجھنے کی نہیں ہوتی، وہ آج کی دنیا میں بڑھ رہے ہیں. شیطان کا زور بہت ہے، اور شیطان کا زور دن بدن بڑھتے جانے کی وجہ سے ہمارے اعمال میں فرق پیدا ہو رہا ہے. میں نے ایک اور چیز نوٹس کی، دنیا میں گھومتا رہتا ہوں، دیندار ہو، میں آج الحمدللہ میں 83 ایئرس کا ہو گیا، 83 برس میری عمر ہوئی. کم از کم 5 برس 7 برس کی عمر سے میں سمجھدار بنا، 80 برس میری عمر ہوئی. کم از کم 5 برس 7 برس کی عمر سے میں سمجھدار بنا، 75 سال ہوئے دینداروں، 75 سال دنیا کے حالات میری یادداشت میں ہیں. میں محسوس کر رہا ہوں، دیکھ رہا ہوں کہ دماغی بیماریاں بڑھ رہی ہیں، جن کو ہم ڈپریشن کہتے ہیں عام طور پہ، مالی خولیا ہو جاتا ہے، شیزوفرینیا ہو جاتا ہے، یہ میڈنس کی کوالٹیز ہیں. آدمی ایسی حالت میں آ جاتا ہے کہ وہ کچھ سمجھتا نہیں، کیا کروں کیا نہ کروں، ڈیسیجن نہیں لے سکتا. یہ دماغی بیماریاں بڑھ رہی ہیں، اور خصوصی طور پہ جب جوانی شروع ہوتی ہے لگ بھگ 12 سال کی عمر سے، تو یہ دماغی بیماریاں انسان کو حیران کرتی ہیں. اس کی چند ایسی نشانیاں ہیں کہ جس کی آدمی کو خیال کرنا چاہیے اگر کسی اولاد میں یہ چیز ہے. ایک چیز تو یہ ہے، نیند بہت آتی ہے، 5-7 گھنٹے نہیں، 10-10-12 گھنٹے تک وہ شخص یا وہ لڑکا یا وہ لڑکی کہ جس کی دماغی حالت خراب ہونے والی ہے، ان کی نیند بڑھ جاتی ہے، بدن میں طاقت نہیں رہتی، کوئی چیز پہ کام کرنے کو دل نہیں ہوتا، سست ہو جاتے ہیں. اس بوڑھے کی طرح کہ جو بہت کمزور ہو گیا ہے، بیٹھا ہے، پانی کی حاجت ہے، لیکن اٹھ کے پانی پینے کی توفیق نہیں. جب بھی کوئی نکلتا ہے نا، بچہ تھوڑا بیٹا پانی پی لے، تو یہ حالت اس جوانی کے اندر ہو جاتی ہے. یہ جو دماغی بیماریاں بڑھتی جاتی ہیں، یہ نشانی ہے اس بات کی کہ روحانیت کمزور ہو رہی ہے، اور روحانیت کے کمزور ہونے سے دماغ کمزور ہو جاتا ہے. میں نے اپنی وازوں کے اندر اپنے مذہب کی حقیقتوں کو بہت دفعہ بیان کیا ہے کہ ہمارے ہاں ایک چیز ہے جس کو ہم لائف کہتے ہیں. اللہ تعالیٰ نے حیات الدنیا کہا اس کو قرآن شریف میں، یعنی کہ زندگی. درخت میں زندگی ہے، جانوروں میں زندگی ہے، یہ جو کیڑے مکوڑے جو ہیں انسیکٹس ہیں، ان میں زندگی ہے، بیکٹیریا میں زندگی ہے. لیکن اس کے اوپر ایک اور چیز ہے کہ جس کو ہم روح کہتے ہیں. اب تھوڑی سی ڈفرنس بتانے کی وجہ سے میں آپ کو یہ کہتا ہوں کہ ہم لوگ ہمارے مذہب میں، ہمارے طریقے میں، ہمارے گنانوں میں، ہمارے پیروں نے ہم کو ایک نام دیا ہے جس کو ہم جیو کہتے ہیں. جیو کو ہمارے گنانوں میں پران بھی کہا گیا ہے، پران سنسکرت لفظ ہے، اور پران کا مطلب ہوتا ہے لائف فورس، اور جیو یہی چیز ہے. دوسری چیز جو ہے جس کو ہم روح کہتے ہیں، اور انگلش زبان کے اندر جیو جیسی کوئی چیز نہیں مانتے، وہ سٹریٹ اوے روح کہتے ہیں، سول، SOUL. لیکن سول जीव है और जो रूह है उसको इंग्लिश में स्पिरिट कहते हैं। जो रूह है वो जीव से बहुत ऊंची है, रूह खुदा ताला का नूर है, उसमें खुदा ताला के नूर की सिफतें हैं। जीव लाइफ फोर्स हमारे हार्ट में रहती है, हार्ट बंद हो गया सब कुछ बिगड़ गया, लेकिन जो रूह है जिसको हम स्पिरिट कहते हैं वो इंसान की अक्ल के अंदर रहती है, हम इसको इंटेलेक्ट कहते हैं, इंटेलिजेंस, वहां रूह का रहना है। रूह अथॉरिटी है, रूह जो है वो पावर है, रूह जो है वो एनर्जी है, और वो एनर्जी इंटेलिजेंस को, अक्ल को मिलती है, और अक्ल माइंड को सौंपती है, और बदन के अंदर हमारा जो नर्वस सिस्टम है उससे वो फैलाई जाती है, डिस्ट्रीब्यूट होती है सारे बदन के अंदर। और अगर हमारी टचली उंगली जो है, छोटी उंगली पांव की, उसमें जरा कोई ठेस पहुंचे, सुई लग जावे, तो दिमाग को पता लगता है। ये चीजें वो ताकत जिसको एनर्जी कहते हैं, रूह की ताकत जो है वो सारे बदन में फैली हुई हुई है। रूह का रहना अक्ल में है, अक्ल फिर इंटेलिजेंस जो है वो आदमी को सोच विचार माइंड देती है, विल देती है, इरादे की कुव्वत पैदा होती है। इस तरह से हमारी जिंदगी चलती है और इल्म सीखा जाता है। जानवरों के अंदर बाज ऐसे हाई क्लास के, हायर लेवल के जो जानवर हैं, जैसे कि शेर है, हाथी है, घोड़ा है, जिनमें इंटेलिजेंस है, उनमें रूह है। इंसेक्ट्स में इंटेलिजेंस नहीं, रूह नहीं। जिस जानवर के अंदर भी थोड़ा सा भी इंटेलिजेंस का मादा है, अक्ल का मादा है, कि जो इरादा पैदा करते हैं, कीड़ियों की कीड़ियां चींटियां है ना, एंट्स, इनकी लाइन चली जाती है, कोई दो कीड़ियों की दरमियान अगर फासला ज्यादा हो गए तो आप ऐसा उंगली फिरा दो तो पीछे से आने वाली जो चींटी होगी, जहां आपने उंगली फिराई वहां वो ठहर जाएगी। अभी उंगली फिराई, उसने देखा कि नहीं देखा पता नहीं, लेकिन जब आपने उंगली फिराई तो बदन की अंदर जो तेल निकलता रहता है हमारे बदन में से, बहुत माइन्यूट हालत में अंदर, अगर दो चार दिन तक न नहाओ तो हमारी जिल्द चिकनी हो जाती है, और फिर हमारे बदन से एक किस्म की लहरें निकलती हैं, वेव्स निकलती है, एनर्जी की वेव्स निकलती हैं, और अंग्रेजी नाम उसको ऑरा कहते हैं। अभी उंगली फिराई, वो च्यूटी इधर आगे ठहर जाएगी, च्यूटी में अक्ल है, और च्यूटी की बात अल्लाह ताला ने कुरान शरीफ में भी की हुई है। मेरा कहने का मकसद ये था, क्योंकि मैं बहुत डिटेल्स में जाऊंगा तो बहुत वक्त मुझे चाहिए, लेकिन मैं ये कहना चाहता था कि खुदा ताला ने इंसान को अक्ल बख्शी है, कि जो बहुत से जानवरों को नहीं। हाथी का वजन 2-3 टन वजन है उसका, 12 बरस का लड़का ऊपर बैठा है, उसके हाथ में कोई हथियार नहीं, ये पांव हिलाता है तो हाथी यूं मुड़ जाता है, लेफ्ट पांव हिलाता है तो हाथी यूं मुड़ जाता है, उसको ऐसा थप्पड़ मारता है तो बढ़ता रहा खड़ा हो जाता है, सर्टन इशारा करता है तो वो बैठ जाता है। इतना बड़ा हाथी सूंड पे पकड़ के मरोड़ डाले तो कचूमर बना देवे, लेकिन एक इंसान के बच्चे का गुलाम बना है, किस वजह से? अकल की वजह से, इंटेलिजेंस की वजह से। शेर जो है वो हमारा गुलाम है, घोड़ा हमारा गुलाम है, तमाम जानवरों को देखो, खुदा ताला ने इसका जिक्र किया कुरान शरीफ के अंदर कि जानवरों को खुदा ताला ने हमारा गुलाम बना दिया है, हमको ये अक्ल दी है। ताकत का हिसाब करो तो हमें कुत्ते से लड़ नहीं सकते, कुत्ता हमको फाड़ खाए, लेकिन वो कुत्ता भी मुंह नीचे करके चलता रहता है। क्या खुदा ताला की कमाल है, ये जो अक्ल खुदा ने हमें बख्शी है, वो इसलिए दी है कि ताकि हम उसकी पहचान कर सकें कि खुदा कौन है और मेरा और खुदा के दरमियान ताल्लुक क्या है। मोहम्मद को समझो, मोहम्मद इसलिए भेजे गए। मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ये 1400 बरस पहले पैदा हुए, सिर्फ यही नहीं, हर नबी के अंदर मोहम्मद का नूर था। 1,24,000 नबी भेजे, हर नबी में मोहम्मद ही का नूर था। हर जमाने के अंदर खुदा ताला ने अपने नबियों की मारिफत, इंसान को अपनी पहचान के लिए, मारिफत के लिए हिदायत की, और थोड़े थोड़े आदमी इस चीज पे हिदायत लेते हैं। आप ख्याल करो कि प्राइमरी स्कूल के अंदर बच्चे जाते हैं, सेकेंडरी स्कूल में पहुंचते पहुंचते जितने प्राइमरी में गए उससे कम हो जाते हैं, यूनिवर्सिटी में इससे भी कम हो जाते हैं, पीएचडी तक जाने वाले थोड़े थोड़े होते हैं। वो लोग के जो खुदा की मारिफत को जानते हैं या समझ सकते हैं, जो रिफ्लेक्ट कर सकते हैं, वो लोग बहुत ज्यादा नहीं होते, थोड़े होते हैं। उनको खुदा ताला ये तौफीक देता है कि वो समझते हैं। रसूल अकरम ने जो अपनी नबूवत का इजहार किया तो उन लोगों को, आम जो लोग थे, नमाज पढ़ो, रोजे रखो, तौफीक है तो हज करने जाओ, कुरान की तिलावत किया करो, नेक अमाल की तलकीन की। अबू ज़र ग़िफ़ारी एक दिन आके कहता है, या नबी, अभी अबू ज़र ग़िफ़ारी जो था ना, वो आशिक था अली नबी का। एक दिन आके कहता है, या नबी, आपने कहा नमाज पढ़ो, हमने नमाज पढ़ी, आपने कहा रोजे रखो, हमने रोजे रखे, आपने कहा हज करने जाओ, हमने हज भी गए, क्या या नबी इस्लाम बस हो गया, क्या इससे भी ज्यादा कुछ है? नबी ने कहा, हाँ इससे ज्यादा कुछ है। तो वो क्या है? तभी नबी ने अली की शनाख्त बताई। अली की शनाख्त बताई और अली की शनाख्त बताने के लिए फिर अली के पास भी भेजा। अब अली ने सुलेमान फारसी के पास भेजा, अय अबू ज़र जा सुलेमान के पास। सुलेमान फारस वो जमाने के अंदर बहुत बड़ी उम्र थी, 253 साल की उम्र में गुजरे सुलेमान फारस, बहुत लंबी उम्र पाई उन्होंने। सबसे पहले वो मजूसी थे, यानी आग की पूजा करते थे, ईरान से रहने वाले थे, फिर वो नसारा बन गए, ईसाई बन गए, और रसूल अकरम के पास आके फिर वो मुसलमान बने। लेकिन मुसलमान कैसे बने? अली ने उसको बदला। मुसलमान, ये मैं आज बात नहीं करता कि अली ने किस तरह उसको इस्लाम की तरफ रागिब किया, लेकिन अबू ज़र जब सुलेमान के पास गए तो सुलेमान ने कहा, अली ने भेजा तुझे, हाँ आओ बैठो। अली की बातें बताएं कि अली कौन है। हक्का बक्का रह गया। दो दिन गुजर गए बातें करते करते, ना नींद आई न खाने का वक्त मिला। लेकिन दो दिन के बाद अबू ज़र कहते हैं, दोस्त अब तो भूख लगी है, कुछ बंदोबस्त करो। अच्छा, बाजू के कमरे में गया, वहां कुछ दाल थी किसी किस्म की, या चने थे, कुछ ऐसा अनाज था, लेके आए, पतीला उठाया, मिट्टी का बना था वो हांडी, पानी डाला और तीन पत्थर लेके रखे, उस पर जो रखा। अबू ज़र कहते हैं, अब मैं क्या करूं, आग कहां से लाऊं? सुलेमान ने अपना पांव हांडी के नीचे रख दिया और उंगलियों में से फ्लेम्स निकलने शुरू हुए। अबू ज़र इस चीज को बर्दाश्त न कर सका, आदमी की उंगलियों में से फ्लेम्स निकल रहे हैं। हैरत में भागा, अली के पास जाके दम लेते लेते, याली एक ताज्जुब की बात है, सुलेमान के उंगलियों में से फ्लेम्स निकलते। हुजूर कहते हैं, सुलेमान इससे भी ज्यादा दर्जे का, इससे भी ज्यादा जानता है। ये चीजें आम लोगों के पास नहीं आती और ना आम लोग इन चीजों को बर्दाश्त करने के लायक है। इसलिए रसूल अकरम ने उस वक्त 5 लाख जितने मुसलमान हो चुके थे, रसूल अकरम की नबूवत का जो आखिरी साल था, 5 लाख जितने मुसलमान बन चुके थे जजीरा अरब में, लेकिन 40 असहाब ऐसे थे कि जो प्राइवेटली दरवाजे बंद करके मिला करते थे। वो क्या करते थे बड़े बड़े आलिमों को भी पता नहीं है, क्योंकि जो शरीयत की नजर है उस नजर से ये चीजें नजर नहीं आती। इस्माइली तरीका अली नबी से नहीं चला, इसके भी पहले था। इस्माइली तरीका यानी इस्माइली तरीका क्या है? जो नूर जिस हालत में हाजिर है, नूर का जो वक्त है, जिस जमाने के अंदर खुदा का नूर जाहिर है, मौजूद है दुनिया में, उसकी ताबेदारी और मोहब्बत को हम इस्माइली मजहब कहते हैं। नियाज पीना इस्माइली मजहब नहीं, जमात खाने आना इस्माइली मजहब नहीं, ये इस्माइली मजहब पे चलने के तरीके हैं। लेकिन इस्माइली मजहब क्या है? हाजिर जौमे के धनी को मोहब्बत करो और उसके दूर की शनाखत करो, जो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को जाने, रसूल अकरम को समझे, उसको हाजिर इमाम की शनाखत मिले। सुखी और आबाद रहो। मौला आपकी नेक उम्मीदें पूरी करे, ईमान की सलामती दे रहे, ईमान की समझ दे रहे, अपनी मोहब्बत दे रहे, अपनी मारिफत दे रहे, अपनी शनाखत दे रहे, अपनी मेहरबानियां दे रहे, नवाजशें दे रहे, बरकतें दे रहे, रहमतें दे रहे, दीन और दुनिया में हमेशा आपको अपने सीने से लगा के रखे। शुक्रिया।